بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
زہرا زیدی اور ساتھی ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں سلام پرستت کرتے ہیں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ سورہ آل عمران کی آیت کرمانک 102 سے 104 تک کی تلاوت کر کے آج کے کارکرم کی شوبھا بڑھائی ہے قاری محمد صدیق منشاوی نے۔
بسم اللہ الرحمن الرحیم۔ یا ایھا الذین آمنوا اتقوا اللہ حق تقاته ولا تموتن الا واعتصموا بحبل الله جميعا ولا تفرقوا واذكروا نعمة الله عليكم إذ كنتم أعداء فألف بين قلوبكم فأصبحتم بنعمته إخوانا وكنتم على شفا حفرة من النار وكنتم على شفا حفرة من النار فأنقذكم منها كذلك يبين الله لكم آياته لعلكم تهتدون ولتكن منكم أمة يدعون إلى الخير ويأمرون بالمعروف وينهون عن المنكر وأولئك هم المفلحون۔
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، ایشور سے ویسے ڈرو جیسے اس سے ڈرنا چاہیے، اور مسلم رہتے ہوئے ہی مرنا، اور تم سب مل کر ایشور کی رسی کو مضبوطی سے تھامے رہو اور بکھرو نہیں، اور اپنے اوپر ایشور کی اس وبھوتی کو یاد کرو جب تم ایک دوسرے کے شترو تھے تو اس نے تمہارے دلوں میں ایک دوسرے کے لیے پریم جگایا، تو تم اس کی وبھوتی کی چھایا میں ایک دوسرے کے بھائی بن گئے، جیسا کہ تم نرک کی کگار پر تھے اور ایشور نے تمہیں اس سے مکتی دلائی۔ ایشور اپنی نشانیوں کو اس پرکار تمہارے لیے اسپشٹ روپ سے ورنت کرتا ہے کہ شاید تم لوگ مارگ درشت ہو جاؤ، اور تم مسلمانوں کے بیچ ایک ایسا گٹ ہونا چاہیے جو لوگوں کو بھلائی کا نمنترن دے، اچھے کاریوں کی اور آمنترت کرے اور برائیوں سے روکے، اور ایسے ہی لوگ سفلتا پراپت کرنے والے ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستوں، آج بدھوار ہے، مارچ کی 3، رجب کی 19 اور اسفند ماہ کی 13 تاریخ۔ کارکرم کا آرمبھ سماچاروں سے ہوگا، پھر راجنیتک چرچا پیش کی جائے گی، جس کے بعد آپ سنیں گے ساپتاہک کارکرم شوری گاتھا۔ سبھا کے انت میں ہم آپ کو آج کل سنوائیں گے۔ تو یہ تھی روپ ریکھا، کچھ ہی چھڑوں میں سماچار پیش کیے جائیں گے۔ یہ تہران ہے، اب آپ مریم مہردادی اور قائم رضوی سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ عراق ستھ انولا سچاونی پر راکٹ حملے میں 3 امریکی سینکوں کی موت ہو گئی ہے۔ ایرانی ودیش منتری نے یمن یدھ کی سماپتی کا وکلپ سجھایا ہے۔ امریکہ نے انصار اللہ کے 2 کمانڈروں پر پرتیبندھ لگا دیا ہے۔ سپریم کورٹ نے فاروق عبداللہ کے خلاف دیش دروہ کی یاچیکا کو خارج کرتے ہوئے اہم ٹپنی کی ہے۔ اور اب آپ وستار سے سماچار سنیے۔
عین الاسد چھاونی پر راکٹ حملے میں 3 امریکی سینک مارے گئے ہیں۔ عراق کے پرتیرودھی گٹوں کے سوتروں نے بتایا ہے کہ عین الاسد چھاونی پر راکٹ حملے میں 3 امریکی سینک مارے گئے۔ سوتروں کے انوسار مارے جانے والے امریکی سینکوں کے شووں کو ویمان کے ذریعے کویت میں علی السالم چھاونی پہنچا دیا گیا ہے، جہاں سے ان کو جرمنی کے فرینک فورٹ لے جایا جائے گا۔ امریکی سینکوں نے اس حملے کے بعد عین الاسد چھاونی کے سینی حصے کو بند کر دیا ہے۔ عراق کی سرکاری سماچار ایجنسی نے عین الاسد چھاونی پر حملے کی پشتی کرتے ہوئے کہا ہے کہ یہ سینی چھاونی امریکی اور عراقی سینکوں کے رہنے کا استھان ہے، جہاں پر 10 میزائلوں سے حملہ کیا گیا۔ حالانکہ سارے بی نیوز نے میزائلوں کی سنکھیا 14 بتائی ہے۔
عراق کے سینی سوتروں کے انوسار علمبار پرانت میں استھت الاسد سینی چھاونی پر نیا راکٹ حملہ ہوا ہے، جس میں ایک ٹھیکے دار کی موت ہو گئی ہے۔ یہ وہی سینی چھاونی ہے جس پر ایران نے امریکہ دوارا IRGC کی گڈس فورس کے پورو کمانڈر جنرل سلیمانی کی ہتیا کے بعد جنوری 2019 میں بیلسٹک میزائل داغے تھے۔ بدھوار کو ہوئے تازہ راکٹ حملے کے دوران امریکی سینا کے لیے کام کرنے والے ایک ٹھیکیدار کی دل کا دورہ پڑنے سے موت ہو گئی۔ سوتروں کے انوسار امریکی نیتو والے ودیشی سینک گٹھ بندھن کے سینکوں کی میزبانی چھاونی پر کم سے کم 10 راکٹ فائر کیے گئے۔ سوتروں نے مرنے والے ٹھیکیدار کی ناگرکتا کی پشٹی نہیں کی ہے، اور امریکہ نے ابھی تک اس بارے میں چھپی ساز رکھی ہے۔
پرمانو سمجھوتے پر شما کیجیے گا، راشٹرپتی روحانی نے کہا ہے کہ امریکہ کا پرمانو سمجھوتے سے نکل جانا اور یورپ کا اپنے وچنوں پر عمل نہ کرنا، ईरान द्वारा अपने परमाणु प्रतिबद्धताओं के कम करने का कारण बना है। हसन रूहानी ने अपने फ्रांसीसी समकक्ष से टेलीफोनी वार्ता में कहा, परमाणु समझौते पर दोबारा वार्ता नहीं हो सकती और उसे जीवित रखने का एकमात्र मार्ग अमरीकी प्रतिबंधों को समाप्त करना है। राष्ट्रपति डॉ हसन रूहानी ने अपने फ्रांसीसी समकक्ष से मंगलवार को होने वाली वार्ता में बल देकर कहा है कि परमाणु समझौते को जीवित रखने के अवसरों के हाथ से चले जाने की स्थिति और कठिन हो सकती है। उन्होंने कहा कि ईरान ने परमाणु समझौते में जो अपनी प्रतिबद्धताओं को कम कर दिया है, उसका कारण अमरीका का परमाणु समझौते से निकलना और तीन यूरोपीय देशों द्वारा अपने वचनों का पालन न करना है, और जब भी सामने वाला पक्ष अपने वचनों पर अमल आरंभ कर देगा, ईरान तुरंत पहली वाली हालत में वापस आ जाएगा।
संयुक्त राष्ट्र महासचिव ने विदेश मंत्री मोहम्मद जवाद जरीफ से यमन के हालात के बारे में बातचीत की। एंटोनियो गुटेरेस ने टेलीफोन पर हुई इस बातचीत में यमन जंग के अंत और इस देश में शांति कायम होने तथा राजनीतिक वार्ता प्रक्रिया शुरू कराने में यूएन की ओर से उठाए गए कदम का हवाला देते हुए ईरान से यमन में शांति कायम होने की दिशा में और कोशिश करने की अपील की। मोहम्मद जवाद जरीफ ने इस बातचीत में यमन में शांति कायम करने की कोशिशों को इस्लामी गणतंत्र ईरान के समर्थन का ऐलान करते हुए यमन जंग के खत्म होने, इस देश की नाकाबंदी हटने और यमनी जनता को इंसानी मदद पहुंचाए जाने की मांग की है। उन्होंने उम्मीद जताई कि यमनी पक्षों के बीच बातचीत और सभी पार्टियों की भागीदारी से सरकार के गठन से इस देश में स्थिरता आएगी।
रक्षा मंत्री ने कहा है कि ईरान की मजबूती और स्ट्रेटेजिक सफलता दुश्मन के अधिकतम दबाव की नीति के विफल होने का सूचक है। ईरान के रक्षा मंत्री ब्रिगेडियर अमीर हातिमी की उपस्थिति में दसियों युद्धक विमानों, हेलीकॉप्टरों और मालवाहक सैन्य विमानों को वायुसेना के हवाले किया गया। इस अवसर पर आयोजित कार्यक्रम में दसियों आधुनिकतम इंजनों को भी वायुसेना के हवाले किया गया। इस कार्यक्रम में 9 युद्धक विमानों, 10 हेलीकॉप्टरों और ईरान के प्रतिरक्षा उद्योग में तैयार किए गए दसियों इंजनों को वायुसेना के हवाले कर दिया गया। इस कार्यक्रम में प्रतिरक्षा मंत्री ने कहा कि ईरान की मजबूती और स्ट्रेटेजिक सफलता दुश्मन के अधिकतम दबाव की नीति के विफल होने की सूचक है। उन्होंने कहा कि दुश्मन ने प्रतिबंध लगाकर और उपकरणों की खरीदारी पर रोक लगाते हुए ईरान को पराजित करने की चेष्टा की, किंतु ईरान ने प्रतिरक्षा के क्षेत्र में विभिन्न नीतियों को अपनाकर दुश्मन की चालों पर पानी फेर दिया।
अमरीकी विदेश मंत्री ने इस्लामी गणतंत्र ईरान के खिलाफ एक बार फिर बेबुनियाद इल्जाम दोहराया। फार्स न्यूज़ के अनुसार एंटनी ब्लिंकन ने एक बयान में जो यमन के प्रतिरोध फोर्स के 2 कमांडरों पर पाबंदी लगाने के बारे में जारी हुआ, यमन पर सऊदी अरब के 6 साल से जारी हमलों का जिक्र किए बिना दावा किया कि ईरान की वजह से यमन में तनाव बढ़ रहा है। उन्होंने ईरान पर नाकाबंदी से घिरे यमन को हथियार भेजने का इल्ज़ाम लगाया और दावा किया कि यमनी ईरानी हथियारों, सूचनाओं, ट्रेनिंग और समर्थन से ऐसे हमले कर रहे हैं जिससे सऊदी अरब की मूल रचनाओं को खतरा है। अमेरिका हालिया बरसों में यूएई और सऊदी अरब सहित दूसरे घटकों के साथ इस्लामी गणतंत्र ईरान पर यमन को हथियार भेजने का इल्ज़ाम लगाता रहा है। ये इल्ज़ाम असल में यमनी सेना और स्वयंसेवी बल के मुकाबले में सऊदी गठबंधन की हार को छिपाने के लिए लगाते जाते हैं।
यमन के अंसारुल्ला आंदोलन के प्रवक्ता ने कहा है कि अमरीका युद्ध को लंबा खींचना चाहता है। अलमसीरा टीवी चैनल की रिपोर्ट के अनुसार अमरीका की ओर से प्रतिबंधित किए गए अंसारुल्ला के 2 कमांडरों के बारे में अपनी प्रतिक्रिया में मोहम्मद अब्दुस्सलाम ने बुधवार को कहा, बाइडेन ने पहले तो शांति की बात कही थी, फिर शांति का दावा करते हुए उन्होंने प्रतिबंधों की ओर कदम बढ़ाया। उनका कहना था कि इससे सिद्ध होता है कि अमेरिका युद्ध को समाप्त कराने और इसके परिवेष्टन को खत्म करने का बिल्कुल भी इच्छुक नहीं है। अब्दुस्सलाम ने कहा कि अमेरिका यमन संकट को अधिक से अधिक बढ़ाना चाहता है। अमरीका के विदेश मंत्री ने पिछले 7 वर्षों से यमन पर सऊदी गठबंधन की ओर से किए जा रहे हमलों की ओर संकेत करते हुए अंसारुल्लाह आंदोलन की रक्षात्मक कार्रवाइयों की निंदा की। उन्होंने अंसारुल्लाह के 2 कमांडरों पर प्रतिबंध लगा दिए। हालांकि इससे पहले अमरीका के राष्ट्रपति बाइडेन ने यमन की मानवीय स्थिति पर चिंता जताई थी। उन्होंने दावा किया था कि उनकी सरकार यमन युद्ध को समाप्त कराना चाहती है।
भारतीय सुप्रीम कोर्ट ने जम्मू कश्मीर को विशेष दर्जा देने वाली धारा 370 को हटाए जाने का विरोध करने और मोदी सरकार की नीतियों की कड़ी आलोचना करने वाले सांसद और पूर्व मुख्यमंत्री फारूक अब्दुल्ला के खिलाफ देशद्रोह की याचिका को खारिज कर दिया है। बुधवार को इस मामले में सुप्रीम कोर्ट ने अहम टिप्पणी करते हुए कहा कि सरकार की राय से अलग राय रखना और असहमति जताना देशद्रोह नहीं हो सकता। कोर्ट में जम्मू कश्मीर के पूर्व मुख्यमंत्री फारूक अब्दुल्ला के खिलाफ देशद्रोह के तहत कार्रवाई करने का आदेश जारी करने के लिए कई याचिकाएं दाखिल की गई थीं। याचिका की सुनवाई करते हुए भारत की सर्वोच्च अदालत ने कहा कि अभिव्यक्ति को देशद्रोह नहीं कहा जा सकता है। याचिका को खारिज करते हुए अदालत ने याचिकाकर्ताओं पर 50,000 रुपये का जुर्माना भी लगाया है।
भारत के पूर्व प्रधानमंत्री मनमोहन सिंह ने वर्तमान प्रधानमंत्री नरेंद्र मोदी के नोटबंदी के फैसले की कड़ी आलोचना की है। डॉक्टर मनमोहन सिंह ने केरल के तिरुवनंतपुरम में एक कार्यक्रम के दौरान कहा, सन 2016 में भाजपा नीत केंद्र सरकार ने बिना सोचे समझे नोटबंदी के लिए गए फैसले क्षमा कीजिएगा। डॉक्टर मनमोहन सिंह ने केरल में एक कार्यक्रम के दौरान कहा कि सन 2016 में भाजपा नीत केंद्र सरकार के बिना सोचे समझे नोटबंदी के लिए किए गए फैसले की वजह से देश में बेरोजगारी अब चरम पर पहुंच गई है। उन्होंने कहा कि इनफॉर्मल सेक्टर की हालत भी इस वक्त बहुत खराब है। भारत के पूर्व प्रधानमंत्री ने आर्थिक विषयों के थिंक टैंक राजीव गांधी इंस्टीट्यूट ऑफ डेवलपमेंट स्टडीज द्वारा डिजिटल माध्यम से आयोजित एक विकास सम्मेलन का उद्घाटन करते हुए ये बात कही।
किसान नेता राकेश टिकैत ने राजस्थान के झुंझुनू में भी आंदोलन शुरू करने की बात की है। उन्होंने झुंझुनू में किसानों को संबोधित करते हुए कहा कि अनाज लेकर अब दिल्ली जाना होगा। मंगलवार को किसान महापंचायत में राकेश टिकैत ने किसानों से ट्रैक्टर पर अनाज भरकर दिल्ली चलने की अपील की। झुंझुनू के करबला मैदान में आयोजित रैली में किसान नेता ने सरकार पर लुटेरा होने का इल्जाम लगाते हुए कहा कि इन्हें भागना पड़ेगा, सरकार को MSP देनी पड़ेगी। अगर हमें MSP नहीं मिलती है तो अपना गेहूं भरकर दिल्ली पहुंच जाएंगे। वहीं देश की ऐसी मंडी है जहां उचित दाम मिलेगा। इसी तरह उन्होंने कहा कि संसद पहुंचने से पहले अगर कोई रोकेगा तो उसे ही MSP पर गेहूं खरीदना पड़ेगा।
दक्षिणी लेबनान में ज़ायोनी सेना का एक ड्रोन गिरा है। लेबनानी सूत्रों ने बताया है कि ड्रोन लेबनान के अतिग्रहित फिलिस्तीन के सीमावर्ती इलाके में गिरा। इस घटना के बाद लेबनानी फोर्स घटनास्थल पर पहुंच गई। इस बारे में और अधिक ब्यौरे का इंतजार है। उल्लेखनीय है कि ज़ायोनी शासन आए दिन लेबनान की हवाई, जमीनी और समुद्री सरहदों का उल्लंघन करता रहता है, जिसकी लगातार आलोचना भी की जाती है। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
राजनीतिक चर्चा के साथ अख्तर रिजवी आपकी सेवा में उपस्थित है, मेरा सलाम स्वीकार करें। आज के कार्यक्रम में हम चर्चा करेंगे इस्लाम धर्म के सेवक लिबनान के ईसाई बुद्धिजीवी की बरसी,
अस्सलामु अलैकुम सलाम अलैकुम,
यमनी सेना के जवाबी हमले,
قصف المطارات التي يستخدمها التحالف,
और दिल्ली नगर पालिका चुनाव में आम आदमी पार्टी को मिली जबरदस्त जीत।
15 साल के बीजेपी के शासन से अब दिल्ली की जनता बहुत तंग आ चुकी है।
तो पहले इस्लाम धर्म के सेवक लिबनान के ईसाई बुद्धिजीवी की बरसी से अपनी चर्चा शुरू करते हैं। लिबनान के ईसाई इतिहासकार और लेखक दिवंगत सुलेमान कत्तानी ने इस्लाम धर्म के बारे में कई पुस्तकें लिखी हैं और उन्होंने इस्लाम धर्म की बहुत सेवा की। सुलेमान कत्तानी इस्लाम और ईसाई धर्म के बीच संपर्क का बेहतरीन जरिया थे। लिबनान से हसन अजीमजादे की रिपोर्ट, साथी मोहम्मद अली कुम्मी की जबानी।
लिबनान के वर्तमान इतिहासकार व लेखक दिवंगत सुलेमान कत्तानी का जन्म 1912 में अमेरिका में हुआ और उसके 2 साल बाद उनके परिजन उत्तरी लिबनान में आ गए। उन्होंने फिलॉसफी में ग्रेजुएट किया और इसीलिए वो इस्लाम धर्म में रुचि रखने लगे और मोहम्मद शाते व सहाब सहित इस्लाम धर्म के बारे में उन्होंने कई किताबें लिखी। यहाँ से मैंने किताबें लिखनी शुरू की, उसके बाद मैंने हजरत अली, हजरत फातिमा और अन्य इमामों के बारे में किताबें लिखी। स्वर्गीय कत्तानी ने 22 खुर्दा 1374 हिजरी शमसी को ईरान के सुप्रीम लीडर आयतुल्लाह लुज्मा सैयद अली खामनाई से मुलाकात की और सुप्रीम लीडर ने इस मुलाकात के बारे में कहा था, हम बहुत खुश हैं कि एक अच्छे कलमकार से मुलाकात हुई जिसके पास इस्लाम का व्यापक ज्ञान है और जिसने इस्लाम की 2 मशहूर हस्ती के बारे में बहुत ही अच्छी किताबें लिखी और मैं उनकी संतान होने के नाते आपका शुक्रिया अदा करता हूँ। ईरान के वाणिज्य दूतावास ने लिबनान के इस महान बुद्धिजीवी के स्वर्गवास की 17वीं बरसी के मौके पर एक वेबिनार का आयोजन किया जिसका शीर्षक था सुलेमान कत्तानी इमामत और महत्व। सुलेमान कत्तानी इस्लाम और ईसाई धर्म के बीच संपर्क का बेहतरीन जरिया थे। उन्होंने हजरत मोहम्मद, हजरत अली और हजरत फातिमा के बारे में मूल्यवान किताबें लिखी, जबकि इसके अलावा 10 अन्य किताबें भी उन्होंने पैगंबर इस्लाम सल्लल्लाहु अलैहि व आलिहि वसल्लम के परिजनों के बारे में लिखी हैं। लिबनान के इस ईसाई लेखक व बुद्धिजीवी ने हजरत अली, इमाम हसन, इमाम हुसैन, इमाम जैनुल आबदीन, इमाम मोहम्मद बाकिर, इमाम जाफर सादिक, इमाम मूसा काजिम, हजरत फातिमा जहरा सलामुल्लाह अलैहा के बारे में जो किताबें लिखी हैं उनका फारसी भाषा में अनुवाद हो चुका है। सुलेमान कत्तानी ने इस्लाम धर्म, पैगंबर इस्लाम और हजरत अली अलैहिस्सलाम के बारे में मूल्यवान किताबें लिखी हैं। कत्तानी अपनी किताब में लिखते हैं कि हजरत अली अलैहिस्सलाम ने शासकों को ऐसे पाठ दिए हैं जो दुनिया के किसी भी कानून में नहीं मिलते। सुलेमान कत्तानी की किताबें धार्मिक कट्टरता के सामने डट जाती हैं। लिबनान के इस मशहूर लेखक का 9 इस्फन 1382 हिजरी शमसी को 92 साल की उम्र में निधन हो गया। लिबनान के मशहूर लेखक दिवंगत कत्तानी पैगंबर इस्लाम और उनके परिजनों की जीवनी को अपनी किताबों के लिखने का स्रोत समझते थे। बैरूत से IRIB के लिए हसन अजीमजादे की रिपोर्ट।
यमन की सशस्त्र सेना का कहना है कि ड्रोन यूनिट का सऊदी अरब के विमानों के शेल्टर पर हमले का मकसद इस देश पर होने वाले हमलों को रोकना है। इन शेल्टरों से उड़ने वाले विमान आए दिन यमन की जनता पर बमबारी करते हैं, जबकि दूसरी तरफ मारिब में यमन की सेना और स्वयं सेवी बल मुसलसल प्रगति कर रहे हैं और उन्होंने इस शहर को चारों ओर से घेर लिया है और कभी भी मारिब की स्वतंत्रता का ऐलान हो सकता है। सना से IRIB के लिए अब्दुल्लाह यूसुफी की रिपोर्ट, साथी रविश जैदी की जबानी।
هجوم جديد لسلاح الجو اليمني یمن کی سشستر سینا کے پروکتا کے انوسار سعودی عرب کے ویمانوں کے شیلٹر پر دیش کی ڈرون یونٹ کا حالیہ حملہ ان ویمانوں کو دور کرنے کے لیے تھا جو آئے دن یمن کی جنتا پر بمباری کرتے ہیں۔ یمن کی اور سے کی جانے والی یہ کاروائی یدھ کے میدان میں سنتولن بنانے کی پریدھی میں کی گئی ہے۔
قصف الوطارات التي يستخدمها التحالف،
حملہ ور سعودی گٹھ بندھن کے ہوائی اڈوں پر حملے کا اسپشٹ سندیش ہے کہ ہمارے پاس تمہارے ہوائی اڈوں پر اور اہم پرتشٹھانوں پر حملے کی شمتا پائی جاتی ہے، یعنی یمنی جنتا کی مانگ یہ ہے کہ یدھ کو پوری طرح سماپت کیا جائے۔
طیران مسیر اصبح الان فی حال متقدمہ،
یمنی سینا کی ڈرون اکائی نے بہت ادھک پرگتی کر لی ہے، ڈرون لمبی دوریا طے کرتے ہیں اور دشمن کے راڈار ان کی پہچان اور ان کو پکڑ نہیں پاتے ہیں۔
التصعيد ضد العمق السعودي،
حملہ ور سعودی گٹھ بندھن اپنے حالیہ حملوں سے جو شرنارتھیوں کے کیمپ پر ہوا تھا، مغرب کی اور سے یمنی سینا اور سوئم سے بھی بلوں کے بڑھتے قدم کو روکنے کی کوشش کر رہا ہے، لیکن یمن کے کئی قبیلوں کے ساتھ دینے کی وجہ سے یمنی سینا اور سوئم سے بھی بل کے جوان جلد ہی مغرب کو آزاد کرا لیں گے۔
لذلك حقیقتا هناك تقدم واسع وكبير جدا،
مغرب کو چاروں اور سے گھیر لیا گیا ہے، کبھی بھی مغرب آزاد ہو سکتا ہے، ہم سرکشا کے انتیم چرن پر کاروائی کر رہے ہیں، سینا بنا کسی نقصان سے شہر میں داخل ہونا چاہتی ہے تاکہ عام ناگرکوں کی جان کی رکشا کی جا سکے۔
التقدم الكبير نحو مدينة مأرب تزامن ايضا،
مغرب کی اور سینا کی ویاپک پرگتی جاری ہے اور سینا کے جوان تین اور سے حملے کر رہے ہیں، بتایا جاتا ہے کہ 23 کے ابہر اور حیفان میں 6 گھنٹے تک جھڑپیں ہوتی رہیں۔ سین سوتروں کا کہنا ہے کہ ان حملوں میں درجنوں سعودی ایجنٹ مارے گئے اور گھائل ہوئے ہیں۔ صنعاء سے IRIB کے لیے عبداللہ الیوسفی کی رپورٹ۔
اور اب دوستو رخ کرتے ہیں بھارت کا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ कार्यक्रम राजनीतिक चर्चा।
दिल्ली नगर निगम के 5 वार्ड पर उपचुनावों के नतीजे आ गए हैं اور عام آدمی پارٹی نے زبردست جیت حاصل کی ہے۔ دلی نگر نگم کے 5 میں سے 4 وارڈوں میں عام آدمی پارٹی کی جیت ہوئی، وہیں ایک سیٹ کانگریس کے کھاتے میں گئی ہے۔ ایم سی ڈی کے اپ چناؤ کے نتیجے بھاجپا کے لیے پریشان کرنے والے ہیں، کیونکہ اس بار بی جے پی کا کھاتا بھی نہیں کھل پایا۔ وسترت رپورٹ کے ساتھ نئی دلی سے ہمارے سنواددتا شمشاد کاظمی۔
دلی نگر نگم کے 5 وارڈ اپ چناؤ میں عام آدمی پارٹی نے 4 اور کانگریس نے 1 سیٹ پر جیت درج کرائی ہے۔ ترلوک پوری، شالیمار باغ، روہنی سی اور کلیان پوری سیٹ پر عام آدمی پارٹی کے امیدوار نے جیت درج کی ہے، جبکہ پوروی دلی کی چوہان بانگڑ سیٹ سے کانگریس امیدوار وجے ہوئے ہیں۔ نگر نگم کے 5 وارڈوں کے لیے 28 فروری کو اپ چناؤ ہوئے تھے۔ ان 5 وارڈوں میں سے 4 عام آدمی پارٹی کے پاس تھے، جبکہ شالیمار باغ نارتھ سیٹ پر بھاجپا کے پارشد تھے۔ نگر نگم کی ان میں سے 4 سیٹیں پارشدوں کے ودھائک بننے اور 1 پارشد کے ندھن کے کارن رکت ہوئی تھیں۔ گجرات نگر نگم کے حالیہ چناؤں میں جہاں بھاجپا ستا میں ہے اسے بڑی سفلتا ملی تھی، جبکہ دلی کے اپ چناؤں میں جہاں عام آدمی پارٹی ستا میں ہے بھاجپا کو ہار کا منہ دیکھنا پڑا ہے۔ دلی کے ستارڑھ عام آدمی پارٹی کے کارکرتاؤں نے پارٹی کی جیت کا جشن منایا اور سڑکوں پر وجے یاترا نکالی۔ کئی کارکرتاؤں نے کہا کہ عام آدمی پارٹی کی سرکار کے کاموں پر دلی کی جنتا نے وشواس جتایا ہے۔
اچھے کام کیے، انہیں کو دیکھتے ہوئے عام جنتا نے یہ جیت دلوائی ہے۔ عام جنتا کے اچھے کام ہوئے دلی میں، اسی کے کارن یہ جیت ملی ہوئی ہے۔
15 سال سے بھارتیہ جنتا پارٹی کی سرکار نگم پارشد میں رہی ہے دلی نگر نگم۔ انہوں نے دنیا کا سب سے भ्रष्ट निगम बनाकर छोड़ दिया है। लोगों ने काम के नाम पर वोट दिया है। बीजेपी सिर्फ राम के नाम पर वोट मांग रही थी, जगह जगह राम के नारे लगाए जा रहे थे, लेकिन हमारे यहाँ काम के नाम पर वोट दिया गया है।
भाजपा पिछले 15 वर्षों से दिल्ली नगर निगम में सत्ता में रही है, लेकिन दिल्ली के उप मुख्यमंत्री मनीष सिसोदिया का कहना है कि दिल्ली की जनता भाजपा के काम से तंग आ चुकी है और अगले वर्ष के नगर निगम चुनावों में भाजपा का सुपड़ा साफ हो जाएगा।
15 साल के बीजेपी के शासन से अब दिल्ली की जनता बहुत तंग आ चुकी है और अब चाहती है कि पूरी तरह से झाड़ू लगा के बीजेपी को साफ कर दिया जाए नगर निगम से।
दिल्ली नगर निगम के इस चुनाव को वर्ष 2022 की शुरुआत में सभी 272 नगर निगम वार्डों में होने वाले चुनावों से पहले सेमीफाइनल के तौर पर देखा जा रहा है। उधर दिल्ली प्रदेश कांग्रेस और दिल्ली महिला कांग्रेस ने देश में बढ़ती महंगाई के खिलाफ आज भाजपा मुख्यालय के निकट प्रदर्शन किया। पार्टी कार्यकर्ताओं ने हाथों में भाजपा तथा महंगाई विरोधी नारे लिखी तख्तियां उठा रखी थीं। प्रदर्शनकारियों ने नारे लगाए, मोदी सरकार का ये खेल, महंगी गैस महंगा तेल। प्रदर्शनकारियों ने इसी प्रकार सिर पर गैस सिलेंडर उठाकर रसोई गैस के मूल्यों में भी निरंतर वृद्धि पर विरोध जताया। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
दोस्तों, इसी के साथ राजनीतिक चर्चा का ये कार्यक्रम यहीं पर समाप्त होता है। दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। हमारी आज की इस सभा के अंत में आप सुनेंगे कार्यक्रम आजकल, किंतु उससे पहले प्रस्तुत है कार्यक्रम शौर्य गाथा।
शौर्य गाथा।
दोस्तों, कार्यक्रम शौर्य गाथा की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और मोहम्मद अली कोमी का सलाम स्वीकार कीजिए। इस कड़ी में करबला 5 नामी सैन्य ऑपरेशन की जरूरत और ये बताएंगे कि किस तरह करबला 4 ऑपरेशन की नाकामी के 2 हफ्ते बाद करबला 5 नामी सैन्य ऑपरेशन बसरा शहर के पूरब में शलमचे इलाके में शुरू हुआ। आशा है पसंद करेंगे।
जैसा कि आप जानते हैं कि हम प्रोग्राम शौर्य गाथा में 80 के दशक में ईरान पर इराक के बासी सद्दाम शासन के हमले के मुकाबले में ईरानी राष्ट्र की पवित्र प्रतिरक्षा और इस दौरान ईरानी राष्ट्र के वीर सपूतों के शौर्य के बारे में आपको बता रहे हैं। पिछले प्रोग्राम में हमने आपको करबला 4 ऑपरेशन की नाकामी के बारे में बताया था। ऐसा ऑपरेशन कि अगर कामयाब हो जाता तो जंग का रूप ही बदल जाता। इराक करबला 4 ऑपरेशन को नाकाम बनाने पर बहुत खुश था और ईरान की हार का जश्न मना रहा था। इस ऑपरेशन की वजह से इराक ये महसूस करने लगा कि वो ईरान के हर हमले को नाकाम बना सकता है। हालांकि करबला 4 ऑपरेशन लक्ष्य की नज़र से एक बड़े ऑपरेशन के दायरे में आता था, लेकिन चूंकि लड़ाई का वक्त बहुत कम था इसलिए बहुत से राजनैतिक व सैन्य हलकों ने इसे ईरान का आखिरी बड़ा ऑपरेशन नहीं माना। इस बारे में इंडिपेंडेंट अखबार ने लिखा था, इस बात में शक नहीं कि यह ऑपरेशन बहुत अहम व व्यापक हमला था, लेकिन किसी भी तरह इसे आखिरी हमला नहीं माना जा सकता। इस इलाके में ईरान ने बड़ी तादाद में फौजी तैनात की हैं, जिसकी बड़ी तादाद इस हमले में शामिल नहीं थी।
इस्लामी गणतंत्र व्यवस्था के बड़े अधिकारियों ने इराक की बासी सेना की हालत से जो निष्कर्ष निकाला वो ये था कि सद्दाम शासन ये सोच रहा है कि करबला 4 ऑपरेशन 1986 में ईरान का आखिरी बड़ा ऑपरेशन था जो नाकाम हो गया है, इसलिए इराकी बासी फौज सुकून की हालत में थी। دشمن کے بارے میں ملی جانکاریوں سے پتہ چلا کہ باسی سینا نے اپنے زیادہ تر کمانڈروں کو چھٹی دے دی ہے اور وہ سنتشٹ ہو گئی ہے کہ اب لڑائی جاری نہیں رہے گی۔ جیسا کہ اس وقت یہ کہا جاتا تھا کہ دشمن کی کچھ اکائیوں کے 40% تک فوجی چھٹی پر چلے گئے ہیں۔ ایسے حالات میں ایران کی IRGC فورس کربلا 5 نامی سینیہ آپریشن کی یوجنا کی تیاری کرنے لگی۔ اس آپریشن کے لیے کربلا 4 آپریشن کے آدھے علاقے کو چنا گیا، جس کا ایکسس بصرہ کے پورب میں شلمچس سے مچھلی پالن کی نہر تک تھا۔ ایران عراق جنگ کے سب سے کٹھن مشہور اور یادگار آپریشنوں میں کربلا 5 آپریشن تھا۔ یہ آپریشن عراق دوارا تھوپی گئی جنگ کے ختم ہونے کے لگ بھگ 1.5 سال پہلے خرم شہر کے پشچم میں شلمچے کے ایکسس پر بصرہ کی اور انجام پایا تھا۔
کربلا 5 آپریشن 9 جنوری 1987 کو دکشڑی مورچے میں بصرہ کے پوروی علاقے میں شلمچے کے ایکسس پر شروع ہوا۔ کربلا 5 آپریشن کا علاقہ سیمت تھا۔ اس علاقے کی چوڑائی 10 سے 13 کلومیٹر تھی اور یہ 12 سے 15 کلومیٹر بھیتر تک تھا۔ ایک بڑے علاقے میں کرتریم روپ سے پانی کی بڑی رکاوٹ کے ساتھ مچھلی پالن کی نہر کی وجہ سے آپریشن جٹل ہو گیا تھا۔ اس نہر کی لمبائی 29 کلومیٹر اور چوڑائی اوسط 1 کلومیٹر تھی۔ ایران عراق جنگ کے دوران IRGC کے بڑے کمانڈروں میں ایک یحییٰ رحیم صفوی کربلا 5 سین آپریشن کے بارے میں کہتے ہیں،
کربلا 5 خونین ترین و سخت ترین جنگ 8 سال دفاع مقدس۔
کربلا 5 سین آپریشن 8 سال کے پوتر پرتیرکشا کال کا سب سے کٹھن آپریشن تھا۔ پوروی بصرہ میں کربلا آپریشن کا علاقہ بہت اہم تھا۔ شلمچے کا یاتایات کا ایکسس بصرہ کی جیت کی کنجی تھا۔ اس علاقے کے آپریشن کا خشک علاقہ 5 کوڑیاں تھا، قریب 50 وگ کلومیٹر تھا۔ شلمچے ایکسس پر 1 کلومیٹر آگے بڑھنا باسی دشمن پر سینیہ و راجنیتک دباؤ کی اہمیت کی نظر سے 10 کلومیٹر آگے بڑھنے کے برابر تھا۔ اس نظر سے اگر دیکھا جائے تو کربلا 5 آپریشن کا علاقہ بہت اہم تھا۔
ایران نے 1982 میں گرمی کے موسم سے 1986 کے جاڑے کے موسم تک دکشنی مورچے میں بصرہ کے عام علاقے میں کئی آپریشن کیے تھے تاکہ صدام شاسن پر دباؤ بنا سکے اور جنگ کو انجام تک پہنچا سکے۔ صدام شاسن بھی اس علاقے کی اہمیت کو اچھی طرح سمجھتا تھا، اسی لیے اس نے اس علاقے کی رکشا کے لیے سبھی ضروری اپائے کیے تھے۔ عراق کی باسی سینا نے وہاں اپنی انجینئرنگ شمتا کو استعمال کرتے ہوئے بہت زیادہ خندق کھود دی تھی اور اس ایکسس کی رکشا کے اپنی ادھک مضبوط و طاقتور اکائیوں کو تعینات کیا تھا۔ اس ایکسس پر دشمن کی فوج کی اکائیوں کی تعداد آپریشن کے دوسرے علاقوں کے مقابلے میں زیادہ تھی۔
بیت المقدس آپریشن کی یوجنا کی تیاری سے لے کر کربلا 5 آپریشن کے انت تک بصرہ کی اور بڑھنا ایران کی ویوستھا کی مول رننیتی کا حصہ تھا۔ کربلا 5 آپریشن میں شہید جنرل قاسم سلیمانی بھی شامل تھے۔ وہ کہتے ہیں،
یعنی ما اگر توان داشتیم می توانستیم در عملیات کربلا 5۔
کربلا 5 آپریشن کی دوسری صبح اگر سار اللہ اور کربلا 25 ڈویژن کے پیچھے 2 اور ڈویژن آپریشن میں شامل ہو جاتی تو ہم بصرہ کے قریب پہنچ جاتے۔
صبح دوم عملیات دو تو لشکر دنبال لشکر سار اللہ و لشکر 25 کربلا وارد عمل میشد، ما تا کنار بصرہ میرفتیم۔
ایران کربلا 5 آپریشن سے پہلے تک قریب 8 بار شلمچے ایکسس پر سینیہ آپریشن کر چکا تھا۔ تھوپی گئی جنگ کے دوران بصرہ کے پرویش دوار تک پہنچنا ایران کے جنگ کے رنانیتک لکش کا حصہ تھا، خاص طور پر جنگ کے عراق کی بھومی تک کھینچنے کے بعد اس لکش کی اہمیت بڑھ گئی تھی۔ شلمچے کو یاتایات سے جوڑنے والا ایکسس جنگ کے دوران عراق کی باسی سینا کی سب سے مضبوط رکشا رکاوٹ کے روپ میں مشہور تھا۔ بارودی سرنگوں کے میدان سہت دوسری رکاوٹوں کو پار کرنا اور شلمچے میں دشمن کی اگریم پنکتی کو دھوست کرنے کی یوجنا بنانا بڑی حد تک ناممکن مانا جاتا تھا، لیکن باسی سینا کی استھتی کی سمیکشا سے ظاہر ہو گیا کہ اگر کربلا چار آپریشن کے ختم ہونے کے تھوڑے ہی دن کے بھیتر شلمچے کے ایکسس پر ایک اور آپریشن کیا جائے تو عراقی سینا کی اکائیوں کو اس کی بھنک بھی نہیں لگ پائے گی، کیونکہ عراقی سینا نے ایک مہینے تک الرٹ رہنے کے بعد اپنے فوجیوں کو ایران کے ساتھ جنگ ختم ہونے کے وچار کے ساتھ ایک مہینے کی چھٹی پر بھیج دیا تھا۔ دوسری اور کربلا چار آپریشن کے دوران شلمچے کے اتری چھور پر دشمن کی آکرمک پنکتی کے کمزور بندو سمجھ میں آ گئے تھے، جس سے اس علاقے میں عراقی سینا کی اگریم پنکتی کو بھیدنے کا راستہ مل گیا، اور یہ بات اسپشٹ ہو گئی کہ بہت ہی ہلکی نوکاؤں اور خشایار آرمرڈ پرسنل کیریئر سے علاقے میں موجود پانی کی رکاوٹ سے پار پایا جا سکتا ہے۔
کربلا پانچ سینیا آپریشن کا راجنیتک لکش عراق کے دوسرے سب سے بڑے شہر بصرہ تک ایرانی فورسز کا پہنچنا تھا۔ ساری کوشش کا مقصد اس آپریشن کے ذریعے صدام شاسن پر پڑا دباؤ بنانا اور باسی سینا کے بڑے بھاگ کو تباہ کرنا تھا۔ ایسے حالات میں بندرگاہی شہر فاؤ کے ایران کے ادھیکار میں ہونے کے مد نظر دکشنی عراق کے دیش سے الگ ہونے کا گمبھیر خطرہ منڈرا رہا تھا۔ اس سینیا آپریشن کا لکش پوروی بسرا کے تنوما قصبے کے آس پاس رکشا پنتی تک پہنچنا تھا۔
شہید جنرل قاسم سلیمانی تنومے کے بارے میں کہتے ہیں،
در جو اج مقرر گرفتیں بے راحتی تنومے در کنار مقرر داشت،
ہم جس جگہ تھے وہاں سے تنومے بالکل قریب تھا، بسرا صرف 12 سے 14 کلومیٹر دور تھا۔
یہ فاصلے 12 کلومیٹر با شہر بسرا داشت، 12 تا 14 کلومیٹر۔
اس لیے اس آپریشن کا مکھیہ لکش یہ تھا کہ ایران صدام شاسن پر سینیہ دباؤ بنا کر راجنیتک کنسیشن لے سکے، تاکہ ایرانی راشٹر کے ادھیکار کی پراپتی کے ساتھ ساتھ استھائی شانتی سنشچت ہو سکے۔ اس سمے یہ سوچ تھی کہ شلمچے پر نینترن اور بسرا کے قریب ہو کر ایسی استھتی پیدا کی جا سکتی ہے جس سے دشمن سے راجنیتک کنسیشن حاصل ہو سکتا ہے۔ دوستو، کاریکرم کا سمے سماپت ہوتا ہے، अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम।
آج کل
دوستو، کارکرم آج کل کے کرنے کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہتادی اور رویش سیدی کا سلام سویکار کیجیے۔
पिछले कार्यक्रम में हमने सीरिया के सरकार विरोधी अबू बशीर के बारे में चर्चा की थी और बताया था कि अबू बशीर बहुत खुश हुए। उन्होंने बताया कि हमारी मांग बशार असद की सरकार का अंत और नई सरकार का गठन था और दाइश यही दो वादे हमसे कर रहा था। सीरिया के नगरों में खूनी घमासान शुरू हो गया और दाइश सीरियाई विरोधियों की मदद से नगरों पर कब्जा करता चला गया और भी बहुत खुश थे। अबू बशीर सीरियाई राष्ट्रपति के विरोधी थे और दाइश की जीत से इतना खुश हुए कि अपने परिवार को लेकर एलेप्पो या हलब नगर चले गए, लेकिन फिर उनका अपना बेटा भी दाइश से जुड़ गया और उनकी लाख कोशिशों के बावजूद वह दाइश से अलग होने पर तैयार नहीं हुआ और अंततः एक दिन सीरियाई सेना के हाथों मारा गया। अबू बशीर कहते हैं कि मुझे अच्छी तरह से याद है कि मेरा बेटा बशीर दाइश के कमांडरों के बारे में बताता था कि वो लोग अरब नहीं हैं और उनका संबंध चेचनिया और इसराइल से है, वही लोग हमें ट्रेनिंग देते हैं। मेरा इकलौता बेटा था, उसकी मौत मेरे लिए असहनीय थी। मैं सोचता था कि हम तो बशार असद की सरकार से छुटकारा चाहते थे और हम यहाँ कहाँ आकर फंस गए, कहाँ बशार असद, कहाँ दाइश।
अबू बशीर दाइश के नियंत्रण वाले नगरों के बारे में बताते हैं कि हमें अपने किए पर बेहद पछतावा था। दाइश के नियंत्रण वाले नगरों में जीवन बेहद कठिन होता जा रहा था, लोगों में गुस्सा बढ़ रहा था। सीरिया के सुन्नी कभी ये सोचा करते थे कि दाइश उन्हें निशाना नहीं बनाएंगे और उनकी दुश्मनी सिर्फ शियों और बशार असद के समर्थकों से है, मगर वो बड़ी गलती कर रहे थे। हम सब एक बेहद क्रूर और हिंसक सरकार के तहत थे जो किसी पर रहम नहीं करती थी। दाइश अपने विरोधियों को बुरी तरह से यातना देकर मारते थे। वो इस्लाम के विदित आदेशों का भी पालन नहीं करते थे, हालांकि सत्ता इस्लाम के नाम पर हासिल की थी। उनके कमांडर नमाज नहीं पढ़ते थे और कहते थे कि हम जिहाद कर रहे हैं, तो चूंकि जिहाद नमाज से अधिक महत्वपूर्ण है इसलिए हमें नमाज की जरूरत नहीं है। एक बार वो चौराहे पर एक लड़की की गर्दन उड़ा रहे थे। मैंने वहां एकत्रित होने वालों से पूछा कि इसका अपराध क्या है, तो लोगों ने बताया कि वो सोशल मीडिया इस्तेमाल करती थी जो दाइश की नज़र में हराम है। पाकिस्तान के सुन्नी धर्मगुरु और वरिष्ठ राजनीतिक टीकाकार अल्लामा काजी अहमद नूरानी सीरिया की स्थिति के बारे में कहते हैं कि सीरिया में एक और तथा कथित अमरीकी गठबंधन के हमलों में जहां आम नागरिक मारे जा रहे हैं, वहीं तकफीरी आतंकवादी भी आम लोगों का नरसंहार कर रहे हैं। वो कहते हैं कि सीरियाई जनता का नरसंहार एक सोची समझी साजिश के तहत किया जा रहा है। अल्लामा काजी अहमद नूरानी कहते हैं,
शाम तख्ते मश्क बना हुआ है और अगर हकीकत पे देखा जाए तो मुसलमानों की नस्ल कुशी की जा रही है। बच्चों और औरतों को निशाना बनाने का मकसद ये है कि हर थोड़े अरसे के बाद ऐसे हालात पैदा कर दिए जाएं कि कम सिन बच्चे जब बार बार हमलों में जाँ भाग होते जाएंगे तो आने वाली नस्ल परवान नहीं चढ़ सकेगी। सवाल यह है, क्या दुनिया की कोई जमहूरियत, अक्वामे मुत्तहदा का कोई उसूल इस महज़ब दुनिया में अक्वामे आलम के बाहमी राब्तों का कोई उसूल ये कहता है कि अमरीका इस कदर खुद मुख्तार है, इतना बाएख्तियार है कि जब चाहे जहां चाहे जिस तरह चाहे हमला कर दे। वो एक तरफ ये कहता है कि मैं अफगानिस्तान में मदर बम इसलिए इस्तेमाल कर रहा हूं कि यहां दाइश के हरकारे छुपे हुए हैं, दूसरी तरफ वो दाइश के लोगों से मदद लेता है और उनकी कार्रवाइयों की हिमायत करता है। ये ऐसा मुनाफिकाना और ऐसा दोहरा मियार है। جو دنیا کی آنکھیں کھولنے کے لیے کافی ہیں۔ امریکی میڈیا کو چاہیے کہ وہ انسانیت کے نام پر اپنا کردار ادا کریں اور اپنی قیادت کی اس جارحیت کے خلاف اٹھ کھڑے ہوں، جس طرح عراق میں امریکی حملوں کے موقع پر دنیا بھر کے مہذب لوگوں نے عراق کے عوام کی تائید کی تھی اور امریکہ اور اس کے حواریوں کے حملوں کی مذمت کی تھی، اس طرح دنیا کو چاہیے کہ سوال کریں کہ آخر شام میں رہنے والوں کا قصور کیا ہے؟ لاکھوں افراد کو تہتہ کر دینا، بستیاں اجاڑ دینا، عورتوں اور بچوں کو قتل کر دینا، محاصرے قائم کر دینا، یہ اس دنیا کی جمہوریت ہے؟ یہ دنیا میں پنپنے کے اصول ہیں؟ اور سب سے بڑا المیہ یہ ہے کہ اس قتل عام کے باوجود مسلمانوں کے حاکم بیدار نہیں ہو رہے، وہ کوئی فیصلہ کرنے کی پوزیشن میں نہیں ہیں۔ او آئی سی اور دیگر ادارے خاموش ہیں، اقوام متحدہ کے ممبر مسلم ممالک آخر کیوں اقوام متحدہ میں آواز بلند نہیں کرتے؟ کیوں اس بارے میں کوئی لائے عمل طے نہیں کرتے؟ یمن میں کم سن بچوں کی شہادت، امریکہ کے شام پر حملے، جے کے بعد دیگر یہ سارے واقعات انسانیت کے خلاف، امن عالم کے خلاف، اور اگر سچ بات دیکھی جائے تو مسلمانوں کے خلاف ہیں۔ نہ جانے مسلمان کب بیدار ہوں گے، حکمراں کب بیدار ہوں گے اور کب اس پر آواز بلند کریں گے۔
ابو بشیر ابھی اپنے بیٹے کا غم ہی منا رہے تھے کہ داعش نے ایک بار پھر انہیں ڈنک مارا۔ اس بار ان کی چھوٹی بیٹی کی باری تھی۔ وہ بتاتے ہیں کہ حلب میں میرے ایک ماتر دوست ابو یعقوب تھے، جن کی دکان پر میں بیٹھا ہوا تھا، تبھی میرے موبائل کی گھنٹی بجی۔ میری بیوی فون کر رہی تھی، وہ روتے ہوئے بڑی مشکل سے بول پا رہی تھی۔ بس میں نے یہ سنا کہ وہ کہہ رہی تھی کہ کہاں ہوں، جلدی سے گھر آ جاؤ۔ میرے ہاتھ پاؤں پھول گئے اور میں بوکھلایا ہوا گھر کی طرف بھاگا۔ گھر پہنچا تو دیکھا کہ میری بیٹیاں اور بیوی رو رہی ہیں۔ میں نے پوچھا کہ کیا ہوا تو میری بیوی بولی، لیلا لیلا لیلا، لیلا کو لے گئے۔ لیلا میری سب سے چھوٹی بیٹی تھی۔ میرا دل بیٹھ گیا۔ میں نے پوچھا، لیلا کو کون لے گیا، کہاں سے؟ میری بیٹی نے بتایا کہ ہم آج ماں کے ساتھ بازار گئے تھے، تبھی سامنے سے داعش کا ایک گٹ گزرا اور اس کے کمانڈر نے لیلا کے سر پر ہاتھ رکھا اور کہا کہ یہ میری پتنی ہوئی، میں نے نکاح پڑھ لیا۔ میری پتنی نے کہا کہ یہ تو ابھی 15 سال کی ہے اور اس کا باپ ابو بشیر ہے، اس کی انومتی کے بنا شادی کیسے ہو سکتی ہے؟ تو داعش کے ایک سدس نے بندوق کی بٹ سے ہمیں مارنا شروع کر دیا اور کہا کہ ہمارا قانون ہے، کمانڈر نے جس کے سر پر ہاتھ رکھ دیا وہ اس کی بیوی ہو جاتی ہے۔ ابو بشیر سے کہہ دو کہ اگر چوراہے پر سر کٹوانا ہے تو ہمارے کمانڈر کے فیصلے کا ورودھ کرے۔ میری بیوی بے سدھ پڑی تھی، میں بھی سر پر ہاتھ رکھ کر بیٹھ گیا۔ میرے جگر کا ٹکڑا میری پیاری چھوٹی بیٹی داعش کے چنگل میں تھی اور سب کچھ تباہ ہو گیا تھا۔ اسی درد سے گزری ایک سیریائی پیڑت لڑکی کا کہنا تھا کہ آتنکیوں نے ہمارے گھروں پر دھاوا بولا اور ہمارے پورے گاؤں پر قبضہ کر لیا۔
ہاتھ نہ سر مدا گرتن در دور مذافت کرنے گندے ماں داعش، ہم ہمو کرنا مدرسے دا، ہمو کرنا مدرسے دا، او زیرو حق و موبائلو ہموش ما برن۔
پیڑت لڑکی کا کہنا ہے کہ داعش کے آتنکیوں نے ہمارے گھروں میں رکھے سامان، سونا چاندی اور کیش پیسوں کو لوٹ لیا اور اس کے بعد انہوں نے پرشوں، مہلاؤں اور بچوں کو الگ کرنا شروع کر دیا۔ زیادہ تر پرشوں کو موت کے گھاٹ اتار دیا اور مہلاؤں کے ساتھ بلاتکار کیا اور ہمیں اور دسیوں ان لڑکیوں کو اپنے ساتھ لے گئے۔
ابو بشیر بتاتے ہیں، میں پھر دوڑا دوڑا اپنے دوست ابو یعقوب کے پاس گیا اور اس سے کہا کہ اگر وہ داعش کے کسی سدسیہ کو جانتا ہو تو اس سے ملوا دے۔ ابو یعقوب نے بتایا کہ اس کا ایک جان پہچان والا داعش ہے، اس کے گھر پر میری اس سے ملاقات کرائی۔ وہ حلب کا ہی ایک یوا تھا جو لمبی داڑھی اور داعش کی خاص ویش بھوشا میں میرے سامنے بیٹھا تھا۔ میں نے اسے پوری بات بتائی تو وہ ابو یعقوب کو مسکرا کر دیکھنے لگا۔ اس نے کہا، کام کا خرچہ بہت آئے گا، انہیں ہمارے کمانڈر ابو نصر کا پتہ چاہیے۔ بہرحال بات $2,500 پر بنی اور اس نے کمانڈر کے گھر کا پتہ بتایا، لیکن ساتھ میں یہ بھی کہا کہ اس علاقے میں داعش کے کمانڈر رہتے ہیں اور وہاں سرکشا کی کڑی ویوستھا ہے، اور اگر وہاں گئے تو جان جا سکتی ہے، لیکن میں کیا کرتا، میری بیٹی اس درندے کے چنگل میں تھی، مجھے جانا ہی تھا۔ میرا ارادہ بھانپ کر اس داعشی یوا کو مجھ پر شاید رحم آ گیا۔ اس نے کہا کہ ابھی کوئی بڑی کاروائی ہونے والی ہے، ہم سب کو تیار رہنے کو کہا گیا ہے، نشچت روپ سے ابو نصر بھی اس کاروائی میں حصہ لے گا، تو اس سمے میں خود جا کر تمہاری بیٹی کے بارے میں پتہ کر لوں گا کہ وہ کس حال میں ہیں۔ ابو بشیر داعش کے اس سدسیہ سے ڈھیر ساری امیدیں لگائے واپس گھر آ گئے۔ وہ اپنی پتنی کے ساتھ دن گن رہے تھے، تبھی خبر ملی کہ داعش کا وہ یوا جو ان کی بیٹی کے بارے میں خبر لانے والا تھا، یدھ میں مارا گیا۔ ابو بشیر کی امید کی ایک ہلکی سی کرن بھی جو تھی وہ ختم ہو گئی۔ اب ان کی آنکھوں کے سامنے اندھکار تھا اور ان کی سمجھ میں نہیں آ رہا تھا کہ اپنی معصوم بیٹی کو کہاں تلاش کریں۔ ابو بشیر کی دکھ بھری کہانی جاننے کے لیے ہمارا اگلا کاریکرم ہاتھ سے نہ جانے دیں، تب تک کے لیے انومتی دیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤں، ہمارا آج کا پریاس آپ کو کیسا لگا، وشیش کر ہمارا یہ کاریکرم آج کل، اس بارے میں آپ اپنے وچار ہمیں لکھ بھیجیے اور بتائیے کہ ہمارے پریاس آپ کو کیسے لگتے ہیں۔ تو اسی کے ساتھ ریڈیو تہران کی ہندی سیوا کی یہ سبھا اب یہیں پر سمپن ہوتی ہے۔ آپ سبھی سے اب ہم انومتی چاہتے ہیں۔ شبھ راتری، خدا حافظ۔ Thank you.